का हम मानते हैं एक ही व्यक्ति है जिसका उन्होंने इनकार किया और मुसलमान ने उसका इकरार किया, उसके इकरार की बरकत से हुई कि मुसलमान पर गया होता है। पर आपसे एक सवाल है जो अपनी जान से है, आपसे ये और जहाँ तक यह आवाज पहुंची है हर कुछ मुसलमान से जो आपकी है पंडित है आपके का है خاندان کی ایک بات سے آتا ہے اگر کا خاندان آلہ اور ہم بھی مانتے ہیں کہ حضور صلی اللہ علیہ وسلم کا خاندان آلہ کا ہے، لیکن ایک چھوٹا سا اضافہ یہ ہے کہ حضور کا خاندان ہے تو آلہ ہی، اگر کے خاندان کی شرافت کرامت سچی ہے لیکن یہ شرافت ہے حضور کی وجہ سے، اگر حضور صلی اللہ علیہ وسلم اس خاندان میں پیدا نہ ہوتے اس خاندان کی یہ آگے نہ ہوتی سبھی تمہارے یاد ہے باقی یہ چیزیں ضرور اور دوسرے نمبر پر جو میں تسلیم تھا کہ حضور صلی اللہ علیہ وسلم حسن کے اعتبار سے تمام السلام کو حدیث بنایا، لیکن حضور صلی اللہ علیہ وسلم کا حسن جو ہے یہ تمام انبیاء علیہ السلام سے اعلیٰ ممکن ہے کہ یہ ذہن میں اشکال ہو کہ سیدنا یوسف علیہ السلام کا حسن جو قرآن میں بیان کیا ہے اور حضور صلی اللہ علیہ وسلم نے فرمایا جب حضرت معراج پہ تشریف لے گئے اور سیدنا یوسف علیہ السلام سے ملاقات ہوئی تو حضرت نے آنے کے بعد فرمایا کہ اللہ رب العزت نے آج یوسف علیہ السلام کی عنایت فرمایا اور باقی آگے کو مخلوق میں تشریف اور قرآن مجید نے بھی ایسا ہے عظیم نقشہ کھینچا ہے آپ کو سنیں گے مجھے بھی کہنے کو نتیجہ نکالنا ہے اس وجہ سے میں بیان کرتا ہوں، حضرت یوسف علیہ السلام کا معاملہ جب نلیفہ کے ساتھ ہوا تو یہ بات پھیلی دور تک اور عموماً برائی کا مزاج یہ ہے کہ وہ جلدی کرتی ہے اور نیکی کا مزاج ہے کہ بتدری کرتی ہے اور ہمیشہ رہتی ہے، تو بات پھیل گئی اور دوسرے بڑے بیانوں کی اور سے پر کام کرنے لگے، قرآن مجید نے کہا فلما سمے تو بس گئی نا فصل کی گئی، جب خلیفہ نے سن آپ کی میرے بیان یہ باتیں ہو رہی ہیں بڑے بیانوں میں تو اس نے سب کی دعوت کر کہ آپ ہمارے یہاں پہنچ گئی، قرآن مجید کہتا ہے کہ خلیفہ نے یہ کیا فلما سمے سے بک رہی نا فارسلت ملے گی نا وہ آ تک تم لگا ہے جب تم نے ہم نہ سیکھی اس رسم و رواج کے مطابق انہوں نے ہر خاتون کو ایک پھل پکڑوا دیا، وہ تربوز تھا یا تربوز اس کی تقسیم نہیں ہے نہ اس کی تقسیم ہے نہ اس کی تقسیم اور ساتھ ہی ایک چھری پکڑا اور ان سے مطالبہ کیا کہ جب تک میں نہ کہوں پھل نہیں پائے اور یوسف علیہ السلام کو فرمایا کار تک ہو جائے گی کہ آپ بار کچھ یہاں ایک مسئلہ سنا نہ کر دوں، جب تک یوسف علیہ السلام کمرے میں موجود تھے اور یہاں بھی کسی لائے تھے اور ان عورتوں نے ان کو نہیں دیکھا تھا اس وقت تک پھل کاٹا نہیں سمجھ آ رہی نہیں سمجھ آ رہا جو ہی وہاں سے جا करके यहाँ आगे सूरज देखा, देखने के बाद फिर सूर्य को फल काटा जो गरीबा ने कहा। मैं समझता कि मेरा विशाला था कि हम उसे समझने की कोशिश करना है, इसलिए शुरू में अगर किया था तो समझ कौन भी कहता है हलप्पा राय न हूं अकबर में जू ही और अवंतु ने यूसुफ अलैहि सलाम को देखा, ये अकबर न हूं का जुमला इतना सच्ची है, इतना बड़ी है, इतना कुरबानी है, सच्ची बुरा लगता है कि किसी मौलवी के बर्तन नहीं है कि वो उसका असल ले। हर फिर यह है कि हैरान और शशगर रह गई और उनकी हैरानगी की इम्तिहा यह है वह खत्ता नारे दी, फल भी कट गया, हाथ भी कट गया, होश भी। ये बड़ा नजीब है, ये फसाना नहीं है, ये किसी तारीखी किताब की बात हक है और अल्लाह का बयान किया हुआ है और अल्लाह से ज्यादा हक
वाला
आज का गरीबा के ठिकाना था कि जिस शख्स के बारे में तुमने मदून करने के हो मुझे और तुमने क्या कहा और तुझे वहां पूर्ण आशा लिया तमाम की तमाम खवातीन में कसर हो गई। अंदाज से इशारा मिलता है कि अगर खवातीन कभी भी किसी मामले में कसम उठा ले तो एतबार न करना हर पेड़ करेगी। तुमने कौन सा आशा लेगा महावत कसम उठाई, आपने मिलकर कहा क्या कि ये निशानी है आदमी या किसी दूसरे इंसान में ऐसा कोई कमाल देंगे जो आम न पाया जाता हो तो इंसानी को हो ही है, कोई बड़ा तो तकलीफ का शिकार हो जाता है, कभी वो उसे खुदा तकलीम करता है, कभी खुदा का हिस्सा मानता है, कभी खुदाई की बात का हामिल मानता है और कभी उसकी जिद का
इंसान
है और तुमने हुक्म देखा ऐसा भी दूसरा किसी ने नहीं पाया तो उन्होंने हजरत जिस का इंतजार कर दिया कि माँ हाला बशर इन हाला इला मल करीम, ये तो कोई बजुर्ग करीम फरिश्ता है। अब ये जो कहा कि बजुर्ग करीम फरिश्ता है, बड़े लोगों के बड़े घरानों की खवातीन की कितनी पार्टियां, कितनी तकरीबात, कितनी मजालत में शिरकत की होगी और एक से एक अजीब देखा होगा, एक तो ऐसा अजीब नहीं देखा और दूसरा नंबर पर हजरत यूसुफ अलैहिस्सलाम नबी हैं और ये मुकाबला नहीं है, इतनी बात है कि मर्द असल में होता ही नबी है। एक नबी में हदीस पाक की रिवायात के इख्तलाफ की रोशनी में 1600 या 400 फर्द की कुव्वत बनी हुई है। इसलिए मैंने कहा असल मर्द होता ही नबी है, हम तो ऐसे नाम के लोग हैं और इतना हुस्न रखते हुए, जवानी रखते हुए और कुव्वत बरतने की ये नौबत रखते हुए ये कितना भी नहीं देखा तो
उन्होंने
कहा तो सैयदा हजरत आयशा रज़ी अल्लाह ताला ने एक मौके पर फरमाया कि जनाने मिस्र ने यूसुफ अलैहिस्सलाम को देखा हाथ काटे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम को देखती फिर काटती
होगी
और ये मुबारका भी चूंकि सैयदा आयशा हुजूर की सोबत याफ्ता है तो नबी का सोबत याफ्ता तोल के बोलता है। آپ میں سونے کا تقاضا اتنا صحیح نہیں توڑے گا جتنا سبھی بچوں کو یاد کرتے
ہیں.
اور کسی حکیم کا یہ جملہ ہے اور بہت عمدہ جملہ ہے, انہوں نے فرمایا زنانے ہی سمجھے یوسف علیہ السلام کو دیکھا آج تاکہ ایمان بھی ڈالے. حضرت یوسف علیہ السلام کو دیکھا آج تاکہ ایمان بھی ڈالے, انہوں نے فرمایا جب لوگوں نے حضور کو دیکھا پہلے ایمان ہے چکر میں دوسری چیز جو ہمیں تسلیم ہے وہ یہ ہے کہ حضور صلی اللہ علیہ وسلم حسن کے اعتبار سے اور یہ مکے والوں کو بھی ملتی ہے. اب تو یہ کر رہی ہیں تیسری چیز جو مکے والوں کو تسلیم تھی وہ یہ تھی کہ حضرت سیرت کے اعتبار سے بھی آتا کہ لال اخلاق کے اعتبار سے بھی آتا اعمال اور معاملات کے اعتبار سے بھی آتا. آپ رات نے پڑھا علماء سے سنا کئی بار کہ مکے کے مشرق جتنی حضور صلی اللہ علیہ وسلم کے ساتھ ان کو دشمنی تھی, عداوت بھی بول اور کینہ اور حسد تھا وہ ناقابل بیان ہے. اور اس کی دلیل یہ ہے کہ انہوں نے کہ 13 سالہ عرصے میں جو مکی زندگی ہے حضور صلی اللہ علیہ وسلم کی حضرت کی ذات پر اتنا ظلم اور اتنا تشدد اور اتنی اذیت پہنچائی ہے تو اس کا تصور نہیں ہوتا. ظاہر ہے دشمنی تھی, عداوت تھی, دل میں حضرت کے خلاف خوف تھا. ابو جہل کو جب آخر میں قتل کیا گیا اس کے جملے یہ تھے کہ آپ اپنے نبی سے میری طرف سے طے کیجیے آپ کے خلاف میرے بیٹے نے پہلے دن جو ہوا آج ان میں اضافہ ہوا ہے سب سے جب یہ پیغام دیا حضور کے نام تو پھر صحابہ نے فیصلہ فرمایا اسی کے ساتھ کہ اب جلدی صحیح نہیں کرنی چاہیے جو حضور صلی اللہ علیہ وسلم کا خلاف اپنے دل میں اتنا دکھ لگتا ہے زمین پر اس کو رہنے کا. اتنی دشمنی ہونے کے باوجود وہ یہ کہہ رہے ہیں کہ حضرت سیرت کے اعتبار سے کیا چیز اس کو سمجھنے کے لیے کر رہے ہیں جو کی ضرورت ہے اور بہت بھی سکتی ہے. یہ میری کمزوری ہے میرے پاس وقت تفصیل کی وجہ سے پانی پینا پڑتا ہے مار لیتا ہے. جب میں پانی پیوں تو آپ ضرور چیز پڑیں دیکھیے معاشرے کا مجموعی کردار ہر کوئی اتنا متاثر کرتا ہے کوئی بھی شعور آدمی اس کا انکار نہیں کرتا. آج بھی جتنی چیزیں خلاف شرع ہو رہی ہیں اور ایسا کرنے والوں کی دلیل یہ ہے کہ سارا جان کر رہے ہیں آپ کے اگلے ایک آدمی کی جان کرتا ہے مال اس کا اپنا ہے نفع نقصان اس کی ذات کو متاثر کرتا ہے لیکن جب وہ بدیانتی کرتا ہے اس سے پوچھا جائے کہ ایسا کیوں کر رہے ہو تو آگے جواب یہی ہے سب سارا جہان کرتا ہے میں کبھی جو سارے جہان کا جو کردار ہے یہ فرق کو متاثر اور روح صلی اللہ علیہ وسلم جب دنیا میں تشریف لائے تو والد کا سایہ سب کے اوپر سب کو اگر یقین اور کچھ سالوں کے بعد اور ان سالوں میں بھی اگر بہار میں رہے کوئی مدرسہ نہیں کوئی خانقاہ نہیں کوئی تربیت کا پروگرام نہیں ایک ایسی جگہ جہاں کا ماحول یہ ہے کہ مجبور ہے اس ماحول میں رہ کر سیدہ حضرت کے حلیمہ داری ہے اس کی والدہ سے ملاقات یہ واقعات آپ کو سنیں گے تو والدہ لے گئی ان کو اپنے ان کے والد کی قبر پر وہاں جا کے اللہ رب العزت کا فیصلہ ہے ان کا بھی اعتبار واپس ایک لوڈی کے حوالے سے حضرت تشریف لائے اور 8 سال کی عمر میں حضرت عبد المطلب نے آپ کو سنا اور عبد المطلب کی بھی 8 سال کے بعد وصال ہو گیا. یہ کہتے ہیں ابو طالب نے حضرت کو پالا, یہ سنت نہیں. ابو طالب غریب آدمی تھا, مفلس تھا, نادار تھا, یعنی زیادہ سے زیادہ مالی حوالے سے کمزور تھا, کمزار سے کمزار, اور معلوم تھا کام پہ لگنا تھا. اس کے علاوہ کثیر العیال تھا, حضرت کی اولاد بہت زیادہ تھی خواجہ عبد المطلب. اگلا سوال یہ ہے کہ ایک غریب آدمی اور مفلس آدمی, کثیر العیال, معذور آدمی, وہ تو اپنی اولاد کی پرورش نہیں کر سکتا, اور ان کو پہلے پانی ہے. اصل بات کیا ہے؟ اصل بات یہ ہے جس طرح سیدہ حلیمہ کی حالت کمزور تھی مالی, حضرت وہاں پہنچے تو سیدہ حضرت حلیمہ کو رنگ کر لگ گیا. جب حضرت ابو طالب کے گھر میں آئے تو ابو طالب کو رنگ لگ گیا, بھائی آپ نے پتا ہے حضرت حلیمہ سے اعتراض ہی یہی ہوا تھا ایمان لانے پر, کہ یہ آدمی جو وہ ہے جس نے حضور سے کھایا کیا ہے, یہ اعتراض میں کرے تو ہمارا 8 سال کا یہ معصوم بچہ اب جس ماحول میں کھڑا ہے اس کا جائزہ لینا, جہاں توحید اور اللہ رب العزت کو ماننے کا تعلق ہے وہاں صورت یہ ہے کہ 360 اللہ کے مقابلے میں معبود اور وہ بھی اللہ کے گھر. اور جب عقیدہ بگڑتا ہے اس وقت عبادات کا جو نظام ہے وہ متاثر ہے. عقیدہ جب یہ تھا تو عبادت کی نوعیت یہ تھی کہ بیت اللہ کا نندا سوال. جب ان سے پوچھا گیا کہ یہ حرکت کیوں کرتے ہیں, ان کا جواب یہ تھا کہ ہم نے چونکہ ان کپڑوں کے ساتھ یہ کپڑے پہنے ہوئے ہیں, جب ہم نے گناہ کیا ہے, یہ مارکیٹ آلودہ کپڑے ہیں, یہ اللہ کا گھر ہے, ان کپڑوں کے ساتھ ہم طواف کس طرح کریں, یہ تو توحید. جیسے آج اور توحید کے اور آداب کی تاریخیں ہو گئی ہیں الگ الگ, اسی طرح بات ہوئی. اور ویسے بھی شرک ایسا ظلم ہے, شرک ایسا عظیم ترین گناہ ہے, جب آدمی اس کا احتساب کرے اور اس پر اقرار کرے اس وقت آج کی مت مانے. اب دیکھیے وہ یہ کہہ رہے ہیں, میرا پوچھنے کا قصور ہے, جیکٹ کا قصور ہے, بنیان کا قصور ہے, اس جس کا کوئی قصور نہیں ہے, جس نے غلط کام کیا ہے, مت مانے. بعض گناہ ایسی نوعیت کے ہیں اس کے احتساب اور خاص طور پر اس کا اقرار جیسے اور ویسے ہی جب آدمی اللہ رب العزت کی نافرمانی پر اقرار کرے, اللہ رب العزت فکرے سلیم خرچ کر دے, اچھائی ان کے نزدیک برائی ہو جاتی ہے, برائی ان کے نزدیک اچھائی ہو جاتی ہے, تو دشمن نظر آتا ہے بالکل لوگ. عقیدے کا یہ مسئلہ تھا کہ 360 کی پوجا ہو رہی تھی اس وقت عبادت کی یہ لگتی, اور جب توحید عقیدہ بدلے اس میں خرابی آئے اس میں تعریف ہو, اعمال یقیناً متاثر ہوئے, جب اعمال متاثر ہوئے تو معاملہ. جب یہ بیت اللہ کا ننگا تباہ کرتے تھے, عبادت کا جب یہ حال تھا, معاملے کا حال تو اللہ جانے, حاملہ عورتوں کے انتقام لینے کے لیے حاملہ عورتوں کو دے دیا جاتا ہے. اور اس سے آگے مرے ہوئے دشمن کی کھوپڑی میں شراب ہوئی. جب آدمی کتاب اللہ سے اور شاہد کتاب سے کٹ جائے وہ انسان ہی نہیں رہتا, باقی تو کیا بنے جا سکتا. انسان اس وقت تک ہے, کتاب کی بات انسان اس وقت تک انسان ہے جب کتاب اللہ سے بات ہوتا ہے اور رسول اللہ سے. जितना जितना तक का चला जाएगा उतना इंसान और इसी पर बस नहीं, अपनी मासूम बच्चियां उनको जिंदा कर गौर करते थे उनकी चेहरों पर दस नहीं आती। इससे आप अंदाजा करें दीन से कटने के बाद आदमी काम होता है। अब ये मासूम बच्ची अपना लक्ष्य देगा इंसान उस वक्त तक स्वयं भराती आवाजों को खोजता है जब तक औलाद ना हो। जब औलाद हो जाए वो भूल जाते हैं माँ बाप अपने आप को, मेरे बच्चे का क्या होगा मेरे बच्चे का। अगर धान भी रहा ने फरमाया एक आदमी मरने के करीब है, मौत आने वाली है, मर रहा है, वो ये कहता है कि मेरी औलाद का क्या होगा। और मैं सोच क्लियर होनी चाहिए कि मेरा क्या होगा, वो तो अभी खड़ा है, उसके पास तो वक्त हयात है। ये अलग बात है कि एक की मौत दूसरे के लिए इतला होती है कि मेरा वक्त पूरा हो गया, तुम्हारे पास वक्त है इतना करना। तो भरमा अगर सोचना ही था कि मैं मर रहा हूं मेरी औलाद का क्या होगा, भरमा अगर सोचना ही था तो फिर सोच का काम क्या यह होना चाहिए था इसके मरने के बाद इसका क्या होगा। तो मैं इस माहौल में हूँ सल्लल्लाहु अलैहि वसल्लम 8 साल की उम्र से लेकर 40 साल तक इसी मुआशरे में खड़े रहे, इसी माहौल में खड़े रहे। लेकिन कमाल ये है कि एक चीज भी गलत उनकी कबूल नहीं हुई। मैं तो हर 4 घंटे के बाद बदलता हूँ, कभी विवाद में, कभी खुराक में, कभी दूधोबाज में, कभी आशरत में। और कहकर कि उनके सारा जहान ऐसा है और मेरे लिए जो नमूना है वो ये कह रहे हैं कि 40 साल तक खड़े हैं और पूरे माशरे की इज्तमाही बुराई के मिलने को एक कबूल और बुराई कबूल करना दूसरा जिला। वहां जो चीज इस्लाह का सबब है वो है अमानत और दयानत, उसका ऐसा ब्याज कायम किया कि अबू जहल ने भी कहा था दीन सादिक आप जैसा सच्चा कोई नहीं, आप जैसा अमानत मुसलमान को कहां दे देता है कि इस बात को नमूना समझते हुए यकीन करते हुए फिर वो ये जरूरी देता मिले कि मैंने भला की ये गलत बात उसके मौजूद की ऐसा परिणाम कर रहा है। तो तीसरी चीज जो मक्के वालों को तस्वीर थी वो ये था कि आप शरीर के एतबार से आला, खानदान के एतबार से आला, सूरज के एतबार से आला, सीरत के आला। और चौथी चीज ये थी जो दावत आप लेके आए थे, जो रास्ता हयात लेके आए थे, जो तरीका जिंदगी गुजारने का लेके आए थे और वो रास्ता वो तरीका जो दुनिया में भी कामयाबी का जामिन था, बरज़ख में भी कामयाबी का जामिन था, हशर में भी कामयाबी का जामिन था, उसके बारे में पूछा गया अबू जहल से। अबू जहल बदतरीन दुश्मन है रूप से बता। तो अबू जहल से पूछा गया तो रूप सल्लल्लाहु अलैहि वसल्लम जो भी फरमाते हैं गलत है, उसने का लाश समाज के जन्म से गलत नहीं तस्लीम तो कर लिया ना कि हजरत जो निजाम लाए हैं वो लड़के लाए लाए हैं जो दावत लाए हैं ये दावत भी आला है जो उसने तस्लीम किया। अलबत्ता ये उसकी पद्मी उसने दुश्मनी जारी रखी, लेकिन उसने दुश्मनी जारी रखने में जो पॉलिसी अख्तियार की आज तक आलम हुक्म और आलम हुक्म के आम की उसने दावत दीन पर कोई हिस्सा नहीं, दीन पर कोई हिस्सा नहीं, वो इतराज का ही नहीं सकता। एक दलील उसने भी और उसकी तरफ से एक दलील मैं उसने तो ये दलील दी کہ صاحب میں حضور صلی اللہ علیہ وسلم کے لائے ہوئے دین کو اس لیے تسلیم نہیں کرتا کہ اگر میں اسے تسلیم کر لوں تو پھر مجھے ماننا ہوگا کہ میرے آباؤ اجداد جو ہے وہ غلط ہیں. اس کو یہ دوست کی دلیل ہے. اصل بات کچھ اور بھی ہے, وہ یہ ہے کہ حضور صلی اللہ علیہ وسلم کے براہ راست مخاطب تھے, حضرت نے خود دعوت دی. ایک ہے کسی عامی آدمی کا تقریر اور دعوت دینا, ایک ہے کسی بزرگ کسی بنی کسی کامل کسی اور کسی سیوم اور شرط کا دعوت دینا, ایک ہے کسی امام وقت کا دعوت دینا, اور ایک ہے صحابہ کا صحابہ میں کسی کے اکبر کا تقریر کرنا. یہ ایک دوسرے سے بکری تقریر والا ہوگی دعوت, لیکن جہاں حضور براہ راست خود سے دعوت فرمائے ایک تو حضرت کا روحانی حوالے سے نبی ہیں اور نبی اور لمبیا ہیں, باقی نبی نبی ہیں اور نبی اور لمبیا میں انبیاء کا نبی ہوں. ایسی عظیم اور ایسی کامل ذات روحانی حوالے سے اور ظاہری علم کے حوالے سے حضرت نے مثلا کسی سے کہا توحید مانو, توحید کی تعبیر کی تعریف کی, اس کے لیے دلائل لائے, عقلی دلائل لائے, نقلی دلائل لائے, وحی کے دلائل لائے, مشاہداتی دلائل لائے, تجرباتی دلائل لائے, آپ کا وہ بند ہو گیا. قیامت تک اس کے پاس اس پر تنقید کرنے کی کوئی دلیل تھی نہیں, وہ آج تھا اس نے کہا کہ میں کوئی دلی سارا دیکھی, لیکن اس نے دشمنی کس طرح جاری رکھی, اس نے دشمنی اس طرح جاری رکھی کہ اس نے دین کو کچھ نہیں کہا بلکہ اس نے سارا زور خرچ کیا تاکہ دین کی کردار کشی. یہ وجنیاں ہے, اس کا دلدار تاثر ہے, یہ جادوگر ہے, اس کے پاس ایسا کلام ہے کہ اس طرح اور احتجاج کا باعث بنتا ہے. اس طرح کے اقدامات اور محسوس کرائیاں اس نے کی تاکہ دین کو مجروح کرنے کی کوشش کی, اور دائیں دین کو اس لیے مجروح کرنے کی کوشش کی اس کے پاس کوئی جائے گا نہیں, جب جائے گا نہیں تو سیکھے گا. اور میں نے آپ کو کیا اس وقت کی عالم خود اور ان کے حامیوں کا طریقے کار دے میں ایسی دلیل دے اور اس کا فرمانی بہت بڑا آدمی بن جاتا. دیکھیے دین اسلام کے خلاف سازش کی مختلف طریقے ہیں. دینی دشمن جو ہیں وہ دین کے خلاف نت نئی سازشیں تیار کرتے ہیں, اور جو دین میں عرض کر رہا ہوں یہ قدیمی ہے. مثلاً ایک شکل یہ ہے کہ مجھ تک ایک آدمی نے دین کی بات پہنچائی, مجھے اس کی ذات پر اگر اعتماد ہوگا تو اس کی بات پر اعتماد ہوگا, میں اگر اس ذات کو صحیح سمجھتا یا کسی طریقے سے میں اس کو مجروح کرتا ہوں تو میری اس بات کا احساس ہے. دشمنان دین نے سب سے پہلے اسلام کے خلاف جو سازش چلائی ہے وہ یہ ہے کہ جن ایک راستے سے دین آیا ہے انہوں نے ان کو مجروح کر دیا, اور سب سے پہلا کام یہ اس نے کیا ہے. حضور صلی اللہ علیہ وسلم سے پوچھا کہ آپ کے پاس بڑی کون لاتے ہیں, حضرت نے فرمایا جبرائیل علیہ السلام لاتے ہیں, اس نے کہا جبرائیل کا ہمارے ساتھ اختلاف ہے. خدا پاک کے اور نبی کے درمیان دین کا جو واسطہ تھا اور بیٹا واسطہ امین واسطہ یہ اسی نے سب سے پہلے اسی پر ہے. آگے جن لوگوں نے نبی کی ذات کو نہیں مانا انہوں نے نبی کی سیرت کو نہیں مانا, نبی نے دین منتقل کیا صحابہ کی طرف, آگے لوگوں نے امانت و سطح صحابہ صحابہ کو دیکھنے کے بعد کیا ان کو مجبور کرنے کی کوشش, اور آگے یہ سلسلہ چلا صحابہ نے تابعین تابعین نے تبا تابعین انہوں نے آگے محدثین علماء خدا آج بھی یہ کہا جا رہا ہے مولوی ایسا ہے مولوی ایسا ہے مولوی ایسا ہے. مولوی کی ذات کو مجبور کرنے کا طریقہ یہ ہے اور نجران کا طریقہ اور یہی منشا ہے لوگوں کا جنہوں نے کہا جی بھائی بڑے کام کر رہے ہیں. तो चार दिन अंदर तक जो चीज थी वो ये थी कि आप चितावत भी आना, चंदन भी आना, सूरज भी आना, सीरत भी आना, लाया हुआ निजाम भी आना। अब अपने शरीर का तकाजा ये है कि ऐसे ही आदमी को मुबतला बनाना चाहिए, ऐसे ही आदमी के पीछे जाना चाहिए, ऐसे ही आदमी के लिए जिंदाबाद के कार्य लगाने चाहिए। हमने एक दूसरे को अंदाज किया करने का है। आज हमारी दुनिया हमारे सामने भी हुए पता ही नहीं है बात में क्या रहता। हमारा जरूरी कार्य वो है कि एक साहब आए बंदी लेकर तीन का आपके पास वकील साहब ने पूछा था कैसे आए हो, उसने कहा था बीमार हूं इलाज के लिए आए। बोला क्या तकलीफ है, पहले अभी को दस देखते ना खुद से ठीक करते थे, अब मरीज में पूछते थे क्या बीमारी है, इलाज हो गया। उसने कहा था मुझे एक से दो नजर आते, मरीज ने क्या कहा मुझे एक से दो नजर आते। वकील साहब ने बताया तो तीन आदमी में आने की क्या जरूरत है, उसको एक से तीन नजर। हमें भी एक से दो नजर आते हैं कि हम एक भी मानते हैं, और जिनको मुआवे से बीज किया उनको घर में एक से तीन नजर आते हैं। हमें दुकान का बुखार माना ये अनुदान के अधिकार से आला माना, सूरत के अधिकार से आला माना, सूरत के अधिकार से आला माना, प्रोग्राम के अधिकार से आला माना। अब तो हजरत को मान लेना चाहिए ना, माना कितने हजरत ने एक सवाल बोला मालूम बर्बाद पूछा, हर वजह तो हमने साथ करना होता है। आज तक 40 साल का पूरा अर्जा है, आज तक तुमने सज्जा पाया मुझे या झूठा। हजरत अगर आप एहतसाब करें अपनी जिंदगी का, मैं अपनी जगह आप अपनी जगह, आधे घंटे की गुफ्तगू का एहतसाब करें कितने सच बोलते हैं कितने झूठ बोलते हैं। कोई मजबूरी नहीं होती इसके बावजूद झूठ बोलते, और इस वक्त अगर जिला पे हजर ना हो इतिहाई बात रखेगा झूठ ही को सब बताए तो बाहर चलने के सबाई तौर पर उनका झूठ बोलने चला है। तो हजरत ने फरमाया 40 साल एक दो दिन की बात थी, 40 साल के महीने बनाओ, महीनों के हफ्ते बनाओ, हफ्तों के दिन बनाओ, दिनों के घंटे और मिनट बनाओ, पूरी जिंदगी में एक लम्हा ऐसा दिखाओ कि मैंने किसी के खिलाफ ऐसी बात की हो जो उसने नहीं की। इतराज ये था उर्दू पर कि ये वही के जो अल्फाज हैं जिनके अपने हैं और ये कैसे को गलत नहीं था। अजूर ने फरमाया फकत बदल सभी को मोकर कर दे दिया, मैंने जिंदगी का एक बहुत से लिखा तुम्हारे अंदर गुजारा है, आज तक जब मैंने मखलूक पर जिंदगी बोला तो हल एक पर जरूर हो अंकल नहीं, लेकिन माना दिन गया अगर हमारा खून उड़ाएगा हर एक बंदा हम उम्र को बंदा हमने हुआ था ये पैदा कर रहा हूं। मैंने जितने आदमियों में औरतों में खरीदा खदीजा ने माना, बच्चों में हजरत अली ने माना, गुलामों में हजरत जैद ने माना, मर्दों ने सैयदना की दी है आलम खुद सैयदा हजरत खदीजा का निवेदन आज किया ये तो घर वाली है ये ना मानती जो कौन मानता इनका मान लो तो सच्चाई की गरीब नहीं आलम के औरत जो अपने मर्द की 24 घंटे की जिंदगी की मुआवजत करती है उसकी खूबियां और उसकी खामियां उसके सामने होती है। औरत से बढ़कर मर्द की सीरत के लिए थर्मामीटर अपने बीवी से बढ़कर पहुंची है। सैयदा हजरत खदीजा का हजरत की तस्वीर करना ये ऐसी मजबूत दलील है कि इसका इतना मुमकिन, लेकिन उन्होंने का ये दलील है। और हजरत जैद के बारे में कहा देखना ये तो गुलाम है, अब एक तो खुद अच्छा काम नहीं किया, दूसरा जिन्होंने अच्छा काम किया उनको तकलीफ करेगा, ये कौन को मिला और गुमराह लोगों को मिला। और तीसरे नंबर पर सैयदना अली की बारी आई तो उन्होंने कहा अगर ये बच्चा है और दूसरा उर्दू की आप बनता रहा। और जब आई ने खेले तो सिद्दीक अकबर की बारी अल्लाह की कसम को करके वो बता लो एक बात लेकर और सिद्दीक अकबर के ईमान लाने से जो जख्म हुए हैं वो आज तक वो जमीन नहीं हुए। आज जैसे सीधे जितने खुब रहे उतने सिद्दीक के ईमान चार पूरी की पूरी कौन नहीं था जो मोदी का दौर था अब क्रिकेट नहीं था। तो मैंने आपसे वो सवाल अर्ज किया था कि वो सवाल अपने इलाके लिए आपके लिए बात खत्म कर रहा। पहला सवाल ये है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की इन खूबियों और कमालात को जानते हुए और इकरार करते हुए कि अगर खानदान के एतबार से आना है, हुस्न के एतबार से आना है, सीरत के एतबार से आना है, सूरत के एतबार से आना है और अपनी दावत के एतबार से आना है, तस्लीम करते हुए उन्होंने हुजूर की बात नहीं मानी जब दिल मानी ठीक किया गलत किया ना। बहुत गलत आदमी है, बहुत बुरा किया, बहुत बुरे आदमी थे
बिल्कुल।
लेकिन वो पांचवी चीज है, वो पांचवी चीज जिससे मैं और आप मुसलमान हो गए वो काफी है। हुजूर ने नबूवत और रिसालत का दावा किया कि मैं नबी हूँ, रसूल हूँ, मुझ पर हर तरह की नबूवत और रिसालत खत्म है, मेरे बाद का कयामत अल्लाह किसी को नबूवत नहीं देगी। हमने मान लिया, हम मुसलमान बन गए, हमने नहीं माना तो काफिर गए। ये फर्जा हो गई है, हम मुसलमान हो गए वो काफिर। अब अपनी बात ये है कि हजरत की रिसालत को, हजरत की सच्चाई को और वो सच्चाई जो दुनिया भर का आखिर में कामयाबी के जामिन है, इन लोगों ने उसका इजहार करके अच्छा किया है। मामूली पूरा किया है, बहुत बहुत बुरे लोग थे, बड़ी कमीजी का मुजाहरा किया है। ऐसी अजीम रात की दावत का इजहार करके ये शराबत का जरूर किया है, कोई भी है ठीक है। अगर सवाल जो मुझसे पहले है आपसे बात है, मेरी जिंदगी क्या इसी तरह नहीं है कि मैंने हुजूर के खानदान को आला माना, हजरत को सूरत के एतबार से आला माना, सीरत के एतबार से आला माना, दावत के एतबार से आला माना और नबी और रसूल माना। मैंने नबी रसूल मान के बात नहीं मानी, उसमें तो नबी नहीं माना है बात नहीं। मैंने जिंदगी में कभी की बात नहीं मानी, शक्ल व सूरत में नहीं मानी, लिबास में नहीं मानी, माजरत में नहीं मानी, अकायद मामला इबादात में नहीं मानी, शादी गमी में नहीं मानी, बाजार की जिंदगी में नहीं माना, इकदार की जिंदगी में नहीं माना। मैं मुसलमान था, कल मुझसे सवाल होगा अबू जाल ने नहीं माना तो नबी नहीं माना था, तुमने नबी मान के आए तो नहीं माना। ये एक सवाल है, हर वो काम जो खिलाफ शरा हो अगर खुदा न करे मैं उसका इंतजार करूँ तो चार मिनट के लिए मैं इसे गौर कर लूँ कि मैं नबी मान के बाद नहीं मानता। अल्लाह ताला कहे अबू जाल ने बात नहीं मानी तो नबी नहीं माना। अल्लाह मुझे भी जाए कि आप मेरी दुनिया को मिले और अपने मजबूत को भी करना।